नमस्कार, रेडियो कार्यक्रम पैसाको कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको
कार्यक्रम पैसाका कुरा तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजे र शनिबार साँझ 7 बजेदेखि आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै तपाईँले हामीलाई चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाको व्यवस्थापनका बारेमा छलफल गर्छौँ।
पैसा कसरी कमाउने, कमाएको पैसालाई कसरी बचत गर्ने अनि घर परिवारमा यो पैसाको कसरी सदुपयोग गर्ने विषयमा कुराकानी गर्छौँ।
पैसाको व्यवस्थापन हुन अत्यन्त आवश्यक हुन्छ। त्यो सँगसँगै पहिला त हामीले पैसा कमाउनु पर्यो। व्यवस्थापन गर्न र सही सदुपयोग गर्नका लागि त पैसा कसरी कमाउने भन्ने बारेमा हामीले पहिला सोच्नु पर्यो, होइन?
पक्कै पनि पैसा कमाउनको लागि पहिलो कुरा त कुनै न कुनै ठाउँमा काम गर्नु पर्यो, होइन? त्यसबाट आएको पैसालाई आफूले बचत गर्न सक्नु पर्यो।
आयमूलक काममा हामी लाग्नु पर्यो सबैभन्दा पहिला, होइन?
पक्कै पनि
भनिन्छ नि, सबैको हरेकको हातमा कुनै न कुनै सेप हुनु पर्यो र जसले गर्दा हामीलाई आर्थिक रूपमा बलियो बनाउँछ।
त्यही त, पैसा कमाउनु मात्रै ठुलो कुरा नभएर त्यो कमाएको पैसालाई थोरै भए पनि बचत गर्यो भने त्यसले चाहिँ पछि गएर चाहिँ पैसाको सही सदुपयोग हुन्छ।
त्यसैले त पैसाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी कार्यक्रममा, समग्र कार्यक्रममा चाहिँ छलफल गर्छौँ।
पक्कै पनि
पैसा एउटा यस्तो चिज भयो, हरेकलाई पैसा कमाउनु मन पनि लाग्छ अनि पैसा भइदिएको भए यो गर्न पाए हुन्थ्यो भनेर सधैँ आवश्यकताहरू अगाडि आइ पनि रहन्छन्, होइन? आम्दानी अनुसारको खर्च र आम्दानी अनुसारको आवश्यकतालाई हामीले टार्न सक्यौँ भने त्यो पैसाको व्यवस्थापन राम्रो हुनसक्छ। आफ्नो आम्दानी थोरै छ, खर्च गर्दाखेरि अलिकति धेरै गर्न गयौँ भने त्यसले घर परिवारमा अलिकति समस्या चाहिँ निम्ताउँछ है।
त्यही समस्या के हुन्छ र कस्तो छ भनेर आज मैले यसै विषयमा एकजनासँग कुराकानी गरेको छु, त्यो सुनौँ। त्यसपछि पैसाको
को हुनुहुन्छ, उहाँ कस्तो विषयमा चाहिँ उहाँसँग कुराकानी छ।
आज हामीसँग सुर्खेतको गुर्बाकोट नगरपालिका घर भएका, वीरेन्द्रनगरमा नास्ता पसल गर्दै आउनुभएका रूपक पौडेलसँग गरिएको हामी कुराकानी सुन्छौँ। उहाँका अनुभव कस्ता छन्?
उहाँले नकमाउँदाका अवस्था कस्ता थिए, होइन? पहिला बुवा आमाले उहाँको खर्च टारिदिँदाका कुराहरू र समस्याहरू कस्ता थिए र अहिले उहाँले आफै कमाउन थालिसकेपछि उहाँले त्यो पैसालाई कसरी व्यवस्थापन गर्नुभएको छ र पैसा भन्ने कुरा के हो र नहुँदा कस्ता कस्ता अप्ठ्याराहरू हुन्छन् भन्ने विषयमा नै उहाँसँग हाम्रो आजको कुराकानी छ।
व्यवसायमा अहिलेसम्म म सन्तुष्टै छु, जसरी आफू लागि परेको छु त्यही अनुसार त्योबाट पनि राम्रै खालको आउटपुट पाएको जस्तो महसुस गरिरहेको अवस्था।
के सोच बनाएर यो होटल व्यवसाय,
खास गरिकन यो व्यवसाय कसरी सुरुवात गरियो भन्नुहुन्छ भन्दा, सबैभन्दा पहिला म आर्थिक क्राइसिसमा असाध्यै डुबेको मान्छे हो। म पढ्दा पढ्दै 11-12 पढ्न आउँदा आउँदै मलाई आर्थिक अवस्थाले असाध्यै समस्या बनायो। त्यसपछि म अब त्यो आर्थिक अवस्था कसरी अगाडि बढ्न सकिन्छ अथवा सहज कसरी हुन्छ भन्ने क्रममा विभिन्न सङ्घ संस्थामै जागिर खाएँ 5-7 वर्ष। त्योबाट नि मेरो पारिवारिक अवस्था अझै केही फरक हुन सकेन। त्यसपछि मैले यो नास्ता पसलतिर, यो खाजा पसलतिर आफ्नो मन लगाएँ र यसमै समर्पित भएँ अहिले।
यो नास्ता पसल गर्नुपर्छ भनेर सोच चाहिँ तपाईँले कसरी गर्नुभयो?
खास यो व्यवसायमा म आबद्ध हुनुको एउटा कारण के छ भन्नुहुन्छ भन्दा, मेरो पुर्खाले पनि यो व्यवसायलाई अँगालेको पेसा हो। मेरो हजुरबुवा हजुरआमाले पनि यो खाजा पसल गर्नुहुन्थ्यो। म त्यहीँबाट केही कुरामा म प्रभावित भएको अवस्था हो। मैले त्यतिखेर पनि केही कुराहरू ज्ञान लिएको अवस्था थियो, जस्तो कि म समोसा बनाउन सक्थेँ, चाउमिन बनाउन सक्थेँ, चिया पकाउन सक्थेँ, होइन, म जेरी हाल्न सक्थेँ। त्यो कुराले मलाई एक खालको यो व्यवसाय गर्न सक्छु है भन्ने खालको एउटा इट्टा त्यो हिजोको ज्ञानले दियो। अनि त्यसपछि म व्यवसाय गर्नुपर्छ भने यो पेसा व्यवसायतिर लागेको अवस्था।
अहिले घर परिवारमा कतिजनाको परिवार?
हामी 3 भाइ अनि एउटा बहिनी अनि मेरो बुढी छोरा, बुवा आमा गरेर लग हामी 8 जनाको परिवार छौँ अहिले।
अहिले यो नास्ता पसल गरिरहनु भएको छ, पछिल्लो समयमा यो पसल गरिसकेपछि केही सहज भएको छ?
यो व्यवसायले एउटा खालको हाम्रो परिवारमा ठुलै परिवर्तन ल्याएको जस्तो हामीले महसुस गरेको अवस्था हो। किन भन्नुहुन्छ भन्दा, हिजो हाम्रो घरमा यो व्यवसाय नहुँदासम्म मैले कापी कलम कसरी किन्ने, भाइबिनालाई कसरी कापी कलम किनिदिने होला भन्ने खालको आमालाई तनाव हुन्थ्यो भने, मलाई आमाले के गरी किनिदिनुहुन्छ भन्ने खालको मलाई पनि तनाव हुन्थ्यो। म उच्च शिक्षा लिनको लागि गाउँबाट घुमखरेबाट वीरेन्द्रनगरमा आएँ। उतिखेर उच्च शिक्षा गाउँमा थिएन, त्यसको लागि हामी वीरेन्द्रनगर आउनुपर्ने अवस्था थियो। त्यो बेला असाध्यै आर्थिक अवस्था दयनीय अवस्था थियो। भन्नुहुन्छ भन्दा, अब कापी किन्दाखेरि अथवा डटपेन किन्दाखेरि मैले खाजा त परे जस, मैले खाजा कहिले पनि खाएन, किनभने पैसा हुँदैन थियो मसँग। कापी कलम किन्न त मलाई कति तनाव थियो भनेपछि अरू कुरो छोडिदिनुहोस्। अब यो व्यवसायले त एउटा ठुलै खालको हामीलाई सहयोग गरेको र यसले हामीलाई अगाडि बढ्नलाई प्रेरित गरेको अवस्था चाहिँ हो।
जस्तो तपाईँलाई यो पैसा भन्ने के हो जस्तो लाग्छ?
वास्तवमा म नबुझ्दाखेरि पैसा भने त केही पनि होइन होला जस्तो लाग्थ्यो सर. मान्छेलाई जीवन जिउनलाई एउटा इज्जत भन्छ, इज्जतपछि पैसा, पैसा त अनिवार्य जस्तो लाग्न थाल्यो. कुनै पनि अवस्थामा स्ट्रगल गर्नलाई पहिलोपटक पैसा चाहिँदो रहेछ. म तपाईँलाई यही विषयमा एउटा कुरा जोड्न चाहेँ. म एसएलसी पास भएँ. सम्भवतः हाम्रो स्कुलमा त्यतिखेर एसएलसी पास गर्ने 162 जनामा 3 जना मात्रै पास भएका थियौँ.
कति सालतिर?
2061 सालमा. त्यतिखेर म फर्स्टै भएर पास भएको. म 1 क्लासदेखि 10 क्लाससम्म लगभग फर्स्ट विद्यार्थी हो. बिचमा द्वन्द्वकालले अलिकति मलाई असर गरे अवस्था हो. म त्यतिखेर इन्डिया पनि भाग्नु पऱ्यो, त्यहाँ कमाएर पनि आएँ सर. त्यतिखेर म एसएलसी पास गरेँ. एसएलसी पास गरेर अरूमा हर्ष हुन्छ. वास्तवमा मैले भने यो कुरा मैले भने मेरो आँखाबाट आँसु आउँछन्, यो यथार्थ हो होइन. म एसएलसी पास गरेँ, अरू खुसी भएको अवस्थामा मेरो आँसु झरे अवस्था हो.
जस्तो यही पैसाकै कुरा भयो,
म अहिले पनि आँसु आइहाल्छ.
अनि त्यति बेला अब सबै साथीहरू सँगै पढेका साथीहरू पढ्न जानुभयो होइन, तपाईँलाई एक किसिमको पैसाको अभाव भयो, कस्तो महसुस भयो त्यति बेला?
म एसएलसी पास गरेपछि मेरो एउटा उद्देश्य के थियो भन्दा, म स्वास्थ्यकर्मी बन्ने मलाई ठुलो इच्छा हो. म स्वास्थ्यमा असाध्यै प्रेरित हुन्छु. स्वास्थ्य सेवा भनेपछि म असाध्यै त्यसमा समर्पित पनि हुन्छु. म पढेर एसएलसी पास भएपछि म सिएमए पढ्ने मेरो ठुलो इच्छा थियो. त्यतिखेर जम्मा 30,000 रुपियाँ 17,000 रुपियाँ डोनेसन भन्दो रहेछ, धरोटी लाग्दो रहेछ, बाँकी के गर्दाखेरि 30,000 जति खर्च लाग्दो रहेछ. मसँग मात्रै 30,000 रुपियाँ नभएर म स्वास्थ्य क्षेत्रमा जान सकिनँ. त्यसपछि मलाई यसमा असाध्यै सेवा के अरे पढ्नलाई प्रेरित गर्ने मेरो कान्छङ्कल हुनुहुन्थ्यो, उहाँले मलाई नाम लेखाउनलाई 2,500 रुपियाँ दिनुभयो. म त्यही 2,500 अगाडि बढे अवस्था हो. आर्थिक अवस्था भन्नुहुन्छ भने त म त आँसु आइहाल्छ मलाई, त्यो हिजोको दिन सम्झिन आँसु आइहाल्छ. हामी पैसामा क्राइसिस गरिरहेको होइन, योमा हामी सङ्घर्ष गरिरहेको मान्छेको पैसाको महत्त्व फरक हुनसक्छ. त्यसकारण म हिजो पैसासँग सङ्घर्ष गरे, जुन घटना छ त्यो घटनाको हिसाबले गर्दा पैसा भन्ने चिज एउटा महत्त्वपूर्ण, असाध्यै महत्त्वपूर्ण साधन हो, जसले मान्छेलाई मार्ग निर्देश गर्छ. त्यही पैसाको कारणले हामी अगाडि बढ्न सक्छौँ जस्तो लाग्छ. त्यो हाम्रो लेभलको निम्ति हो है. फेरि मैले पैसा हुने लेभलको निम्ति कुरो बोलेको होइन, जो हामी पैसाबाट गुज्रिएको अवस्थाका मान्छेको निम्ति पैसा असाध्यै महत्त्वपूर्ण साधनको रूपमा म लिन्छु.
अब तपाईँले त्यहाँनिर कुरा गर्नुभयो, पैसा नभएका कारण म पढाइबाट वञ्चित भएँ होइन, यहाँबाट इन्डिया समेत गएँ भन्नुभयो. कति बस्नुभयो त्यता?
म इन्डियामा मेरो उद्देश्य पढ्नु थियो. म त्यहाँ गएर म जागिरै खान्छु अथवा त्यहाँ नोकरी नै गर्छु भन्ने उद्देश्यले गएको चाहिँ होइन.
पैसा
म केही पैसा कमाएर आएर फेरि पढ्छु भन्ने उद्देश्यले गएको हो. त्यतिखेर म 6 महिना जति बसेँ. सालाखाला 6 महिना बस्दाखेरि मैले आइसी 12-15 हजार रुपियाँ ल्याएको थिएँ. त्यतिखेर अलिकति ढ्याडी पनि कम हुँदो रहेछ, त्यही 12-15 हजार ल्याएको थिएँ आइसी. त्यसले गर्दाखेरि मलाई त्यो पैसाले पनि ठुलो सहयोग गर्यो. त्यति मात्रै होइन, म पैसाको लागि म मालारानीमा ग्याबेन्जाली रोडमा ग्याबेन्जाली भर्न पनि गएँ. तपाईँ सल्ली बजार जाँदाखेरि कुरुल्ले भन्ने ठाउँ छ, त्यो कुरुल्लेमा बिजुलीका पोल पनि गाडेँ मैले. त्यसपछि हाम्रो भेडाबारीमा बत्तीको लाइन जोड्ने कार्यक्रम भयो स्थानीयलाई. त्यतिखेर मैले त्यो बिजुलीको पोल ठेक्कामा लिएर, हुन त म त्यतिखेर 10 मात्रै पढ्थेँ, त्यो ठेक्का लिएर एउटा पोल गाडे बापत 600 रुपियाँ पाइन्थ्यो. हामीले जम्मा 27 पोल गाडेर त्यो जम्मा सबै ठेक्का लिएँ, सबै मान्छे राखेर मैले काम गरेको अवस्था हो. सबै कारण के हो त भन्दा, मैले उद्देश्य पैसा कमाउनु थियो, शिक्षा लिनु थियो.
आँटेपछि अवश्य पनि हुँदो रहेछ भन्ने तपाईँलाई लागेको छ अहिले पछिल्लो समय?
सबैभन्दा कर्म गर्न छोड्नु हुँदो रहेछ जस्तो लाग्यो. म कर्ममा विश्वास गर्छु, काममा विश्वास गर्छु, सँगसँगै अब म आस्तिक पनि हो, बढी भगवान्लाई पनि विश्वास गर्छु, सँगसँगै बढी चाहिँ म कर्मलाई विश्वास गर्छु. म कर्ममा कति विश्वास गर्छु भन्ने कुरा त मेरो पेसा व्यवसायबाट हजुरले थाहा पाउनु भएको छ. म बिहानै 4 बजी उठ्छु, भाँडा धुन आफै लागिरहन्छु, चिया दिन आफै लागिरहन्छु, नास्ता खुवाइरहन्छु, म हजुरहरूसँग डिल गरिरहन्छु, कस्टमरहरूसँग डिल गरिरहन्छु, त्यो हजुरले देखिरहनु भएको छ. अनि राति म 11-9 बजेसम्म सुत्न पाउँदिनँ, सबै कुरा व्यवस्थापन गर्छु. त्यसकारणले पनि अब म कतिसम्म के गर्छु भन्ने कुरो त हजुरहरूले पनि केही कुरा बुझिदिनु भयो होला जस्तो महसुस गरेँ.
जस्तो यो अब तपाईँले व्यवसाय सञ्चालन गर्नु भएको छ होइन, यो व्यवसाय सञ्चालनमा तपाईँको परिवारको साथ कतिको पाउनु भएको छ?
मेरो परिवारको कुरा गर्नुहुन्छ भन्दा, यदि मेरो परिवारले मलाई सहयोग गर्दैनथ्यो भने म स्थानमा पनि आइपुग्थेन होला. सबैभन्दा मेरो जीवनसाथीले मलाई असाध्यै, म डिप्रेसन हुँदादेखि लिएर म सम्पूर्ण असफलताका शिखरमा पुग्न थालेँ भने सम्पूर्ण कुरा मेरो श्रीमतीको श्रेय जान्छ. त्यसपछि मेरो आमा बुवा अनि मेरो भाइ छ, असाध्यै मेरो काँध हो. अब मेरो बुवा आमाले असाध्यै मलाई सहयोग गर्नुहुन्छ, अनि मेरो भाइ छ, बहिनी छ, कान्छो भाइ छ, उनीहरूबाट मलाई असाध्यै सहयोग हुन्छ. त्यति मात्रै होइन, मेरो माइतबाट पनि, मेरो माइती ससुरा बुवा, ससुरा आमा, साली सालाहरूबाट पनि मलाई सहयोग भएको अवस्था चाहिँ पक्कै पनि हो. त्यति मात्रै होइन, मलाई समाजमा पनि तपाईँ जस्तो व्यक्तिहरूले असाध्यै सहयोग गरेको अवस्था चाहिँ हो.
यो तपाईँको अहिले श्रीमतीले के गर्नुहुन्छ? यही पेसामा तपाईँले सघाउनु भएको छ कि अन्य केही गर्नुहुन्छ?
मेरो परिवार अहिले नेपालगञ्ज बाँकेमा सरस्वती माविमा अहिले निम्न माध्यमिक तहमा अङ्ग्रेजी विषयको अध्यापन गराउँछिन्। गत साल उनले शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भइन्, जबमा आबद्ध भएको अवस्था हो।
अनि अब श्रीमतीको जागिर भइसकेको अवस्थामा तपाईँ होटल व्यवसाय गरिरहनु भएको छ होइन, यो अवस्थामा तपाईँलाई कस्तो महसुस हुन्छ यतिखेर?
मलाई असाध्यै गर्वको महसुस हुन्छ। यो समाजमा मलाई एउटा दुःख लागेको कुरो, जुन हामीले यो भाँडा माझ्ने पेसा गरिरहेका छौँ, होटल व्यवसाय गरिरहेका छौँ, अझ त्यहाँमा पनि खाजा गए गुज्रेकाले गर्ने भन्ने यो समाजले हामीलाई त्यसरी बुझ्दो रहेछ, अनपढले गर्ने व्यवसाय रहेछ भन्ने बुझेको रहेछ, केही काम नलाएपछि केही उपाय नलाएपछि गर्ने व्यवसाय रहेछ भनेर बुझ्छन्। तर त्यसका बावजुद त्यसलाई चिर्नको निम्ति म आएँ जस्तो लागिरहेको छ, तर मैले त्यो चिर्नको निम्ति आएको चाहिँ होइन, मेरो समस्याले म यो व्यवसाय गर्न आएको, यो समस्याले मलाई यो पेसामा आबद्ध गराएको। तथापि यो समाजमा एउटा त्यो जुन खालको समाजमा एउटा सोच थियो त्यो सोचलाई चिर्नको निम्ति आएको जस्तो मलाई अहिले भान भएको लागिरहेको छ।
अब श्रीमतीले शिक्षण पेसा गरिरहनु भएको छ होइन, त्यसबाट तपाईँलाई यो शिक्षण पेसा गराइसकेपछि श्रीमतीबाट तपाईँलाई कतिको सहयोग हुन्छ होइन? अब जस्तो श्रीमतीले जागिर खाइसकेपछि आफू जागिर नखाएर एउटा काम गरिरहनु पर्दा अवस्था छ, अलिकति कि नराम्रो हुन्छ कि कस्तो हुन्छ, कस्तो लाग्छ तपाईँलाई, कस्तो व्यवहार गर्नुहुन्छ उहाँले?
नै सर, म यसमा गर्वमा झन् अझ मलाई गर्व भएको महसुस लाग्छ। मेरो परिवारबाट कुनै पनि मलाई असहयोग भएको अवस्था छैन, उनी शिक्षण पेसामा भए तापनि उनले मेरो पेसामा आउनुपर्छ अथवा सरकारी जाइरहनुपर्छ भनेर उनको त्यो मानसपटलमा कहिले पनि आएन, उनको मस्तिष्कमा कहिले पनि आएन। उनी छोरासँग नेपालगञ्जमा स्ट्रगल गरिरहेछन्, कुन श्रीमतीले श्रीमानसँगै भएको सँगै बसेर जिउन रहनु हुँदैन र तथापि उनले मेरो वास्तविक समस्या बुझेर उनी अब उता सङ्घर्ष गरिरहेछन् भने म यहाँ गरिरहेको छु। त्यसकारण मेरो श्रीमतीबाट मेरो परिवारबाट अझ भन्नुहुन्छ भन्दा नितान्त मेरो श्रीमतीबाट मलाई कुनै असहयोग भएको अवस्था अहिलेसम्म छैन, भरपूर उहाँ श्रीमतीबाट मलाई सहयोग भएको अवस्था चाहिँ हो। म पैसाको कारणले मलाई सबैभन्दा समस्या भनेको अथवा मेरो जीवनकै ब्यान्ड भन्नुपर्थ्यो त्यसलाई, मलाई सिएमई पढ्ने सबैभन्दा ठुलो इच्छा हो। म जब म सिएमई पढ्न पाइनँ त्यो नै मेरो जीवनको कालो रात्रि हो, अथवा आकाशमा बादल मडारिएको अवस्था त्यो नै हो मेरो लागि।
अब यो पैसाले यति दुःख पाएको कुरा पनि गर्नुभयो, यो पैसाले होइन धेरै मान्छेलाई सुखी पनि बनाउँछ, धेरै मान्छेलाई दुःखी पनि बनाउँछ, तपाईँलाई चाहिँ कस्तो लाग्छ?
होइन सर, यो पैसा भन्ने चिज अद्भुत चिज रहेछ। पैसा भए पनि पुग्ने नभए पनि पुग्ने भन्थे बुढापाकाले, त्यो साँच्चै रहेछ। हिजो पैसा नहुँदा पनि म जसरी स्ट्रगल गरिरहेको थिएँ त्यतिखेर पनि चान्चुन तरिकाले मैले पुर्याइरहेको अवस्था थियो, अहिले कमाउँदा पनि मलाई त्यति नै समस्या छ। यो यस्तो स्रोत हो, यसलाई समुचित प्रयोग गर्न सक्यो अथवा यसलाई सही व्यवस्थापन गर्न सक्यो भने यसले पक्कै सुख ल्याउँछ परिवारमा होइन। यसको अब व्यवस्थापन गर्न सकिएन, यसको परिचालन गर्न सकिएन भने यसले पारिवारिक तालमेलमा पनि केही न केही खटपट ल्याउँछ, अशान्ति पनि ल्याउँछ भन्न सकिन्छ, एउटा ठुलो खालको द्वन्द्व पनि ल्याउन सक्दो रहेछ। त्यो मैले बिचमा कतिखेर त्यो मलाई त्यो समस्या परे जस्तो मान्छु, र के कारणले भयो म तत्कालै त्यसलाई भ्यालुएसन गरेर भनौँ न यसलाई मूल्याङ्कन गरेर के कारणले म यसरी फेरि पारिवारिक झट्काम परेँ भनेर म सोचेर तत्कालै यसलाई व्यवस्थापन गरिहाल्छु र सबैसँग सल्लाह लिएर।
कहिले कसो घर परिवारमा पनि यो पैसाको कारणले खटपट पर्ने पनि हुन्छ नि, त्यस्तो भयो कि भएन यहाँलाई?
पैसाको कारणले खटपट त कहाँ पो पर्दैन र जहाँ पनि पर्दो रहेछ। पैसाको कारणले मेरो घरमा ठुलो खालको द्वन्द्व पारिवारिक कलह त भएको अवस्था चाहिँ छैन। कहिलेकाहीँ समस्या भएको कारणले द्वन्द्व पऱ्यो, कहिलेकाहीँ आवश्यकता परिपूर्ति नगरिदिएका कारणले पनि द्वन्द्व भएको अवस्था हो, कहिलेकाहीँ चाहिँ मैले पनि उहाँहरूको समस्या नबुझेर द्वन्द्व भएको अवस्था छ। वास्तवमा मेरो भाइले पैसा माग्यो, म अलिक केयरकार गर्छु कि के कारणले पैसा चाहियो तँलाई, किन चाहियो, चाहियो भने मलाई प्रष्ट भन्न, भाइ भन्न चाहँदैन। यो पनि मेरो अलिकति कमजोरी पक्ष हो, असाध्यै ठुलो कमजोरी पक्ष हो। भाइले पैसा माग्यो त मैले दिनु पर्थ्यो नि त, दुःख गरिरहेछ उसले पनि। आमाले पैसा माग्नु भयो, म केयरकार गर्छु कि, यो मेरो सबैभन्दा ठुलो कमजोरी पक्ष हो। यही मेरो सोध्नुको कारणले पारिवारिकमा अलिकति कता कता तनाव चाहिँ सिर्जना गर्दो रहेछ।
सबैभन्दा बढी खर्च कसले गर्छ तपाईँ श्रीमान श्रीमती बिचमा, कसको खर्च बढी हुन्छ, श्रीमानको हुन्छ कि श्रीमतीको हुन्छ?
खर्च मेरै हुन्छ सर।
केमा खर्च गर्नुहुन्छ?
म मान्छे स्वभाव फरक छ, म प्रायः जसो म गरिब भए पनि म आर्थिक अवस्थामा कमजोर भए पनि म अर्काको आशा गर्दिनँ। म कहिले पनि साथीभाइसँग बसेँ भने म साथीभाइले खुवाउँछ कि भनेर मैले आशा गरिनँ सर। म कहिले पनि कहीँ यात्रा गरेँ भने म गाडीमा यात्रा गरेँ सर, मैले कहिले पनि गाडीको भाडामा कम्प्रोमाइज गरिनँ। कहिले पनि साथीभाइसँग बसेँ खाजा खाने बार मैले कम्प्रोमाइज गरेन। म साथसँग सबैसँग गर्छु, म दौडधुप बढी गर्छु होइन, म त्यतिखेर मेरो खर्च बढ्छ। मेरो परिवार कहीँ पनि जाँदैन, ऊ आफ्नो नितान्त अफिसियल काम गर्छ अनि आउँछ, बच्चाको स्याहार सुसार गर्छ, उसलाई आवश्यकताभन्दा उसले बढी खर्च गर्दैन। श्रीमान श्रीमती तुलनामा मेरै नै बढी खर्च भएको अवस्था हो।
अब जस्तो यो घर परिवारको कुराकानी गरिरहँदा यति धेरै दुःख गर्नुभयो, केही पैसा कमाउनु पनि भयो, अहिले केही बचत पनि गर्नु भएको छ?
अब पैसा कमाए भन्दा पनि सर हजुरले ठिक अब यसो देखेअनुसार भन्नुभयो त ठिक हो, पैसा कमाउनु भन्दा अब जस अलिकति परिवर्तन नै भएको अवस्था हो, पैसा भनेर पैसा मैले कमाएको छैन, जस तपाईँहरूसँग तपाईँहरू भनौँ न एउटा समाजमा एउटा खालको पोजिटिभ प्रभाव पारेको छु होइन, सबैले मलाई एउटा व्यवसाय गरे पनि तपाईँहरूले रेस्पेक्ट गरिदिनु भएको छ, मेरो पौडेल खाजा गर भनेर सबैले इज्जत गरिदिनुहुन्छ, त्यो सबैभन्दा सम्पत्ति मैले त्यही ठुलो कमाए जस्तो लाग्छ, तर हिजोको तुलनामा चाहिँ केही परिवर्तन चाहिँ भएको अवस्था हो सर।
केही मान्छेहरूलाई पनि तपाईँले अब उहाँहरूलाई काम पनि दिनुभएको छ?
हजुर सर
हजुर। कतिजना जति राख्नु भएको छ अहिले
सर? अहिले हाम्रो सम्पूर्ण परिवारै व्यवसायमा लागेको अवस्था छ, मेरो बुवा कालीगढै हुनुहुन्छ, मेरो माइलो भाइ कालीगढै छ, म पनि सबै सिप जानेको छु, हामी तिनजना घरको भयौँ, सँगसँगै कहिलेकाहीँ मेरो श्रीमती बिदा माइनमा सघाउँछ, अनि मेरो भाइ कान्छोले सघाउँछ, त्यो बाहेक मसँग काम गर्ने स्टाफ 7 छौँ सर। अहिले मैले एउटा खाजा घर, विशुद्ध एउटा खाजा घर, एउटा विशुद्ध रेस्टुरेन्ट, ननभेजको रेस्टुरेन्ट खोलेको छु, हामी दुईवटा खाजा घर र एउटा रेस्टुरेन्टको लागि अहिले 10 स्टाफ भएको अवस्था चाहिँ छ सर।
तपाईँलाई के लाग्छ सङ्घर्ष गरिसकेपछि त्यसको प्रतिफल चाहिँ पाइदो रहेछ भन्ने जस्तो लाग्छ कि लाग्दैन?
सङ्घर्ष गरेर कमाएको चिज सर असाध्यै मिठो हुँदो रहेछ, असाध्यै माया हुँदो रहेछ। तपाईँको घरको आँगनमा अथवा फुलबारीमा एउटा कुनै फुल रोप्नुभयो अथवा कुनै बिरुवा रोप्नुभयो भने त्यो सर र बढ्यो प्रत्येक दिन हेर्नुहुन्छ, मैले लगाएको फुल अथवा मैले लगाएको बोट कसरी बढिरहेको छ, कस्तो अवस्थामा छ, राम्रो भयो भने तपाईँ आफै सन्तुष्ट भएको अवस्था छ। यो मेरो व्यवसाय मैले एउटा रोपेको बगैँचाको फुल हो सर, यो बिरुवा अगाडि बढेको अवस्थामा म असाध्यै खुसी हुन्छु सर, यो नै मेरो असाध्यै ठुलो उपलब्धि जस्तो लाग्छ।
अनि जस्तो अब तपाईँले यति धेरै दुःख गर्नुहुन्छ, पैसा कमाउनुहुन्छ होइन घर परिवार चलाउनको लागि, यति धेरै गरिसकेपछि कहिले कसो तपाईँको घर परिवारबाट या श्रीमतीबाट तपाईँले हाम्रो लागि यति धेरै गर्नु भएको छ तपाईँलाई धन्यवाद भनेर भन्नुहुन्छ कि हुँदैन?
त्यो त कुरै नगरौँ सर। आमा अझ आमा मेरो आमा अनि सबैभन्दा म श्रेय मेरो आमालाई दिन चाहन्छु, मेरो आमाको कारणले म यो ठाउँमा आएको हो सर। म अहिले बिचमा धेरै दुःख पाएँ, आमाले धेरै सङ्घर्ष गरेर मलाई पढाउनु भएको, जस्तो कि रक्सी पारेर भन्ने छ, रक्सीले मलाई आमाले उमो लगाउनु भयो, कुखुरा पालेर मलाई उमो लगाउनु भएको हो, अनि तपाईँको खसी बाख्रा पालेर उमो लगाउनु भएको, मलाई यो पेसाबाट मैले गरेको कमाइबाट अथवा यो आफ्नो लगानीबाट मेरो आमा असाध्यै खुसी भएको अवस्था हो। सँगसँगै सम्पूर्ण परिवार खुसी नभएको भनेको चाहिँ होइन, त्योभन्दा बढी मेरो आमा खुसी भएको अवस्था हो। सँगसँगै मेरो श्रीमती त अब जीवनसाथी भइहाली, मेरो प्रत्येक पलमा उसले प्रत्येक कदममा प्रत्येक क्षणमा ऊ मेरो सहयोगी पात्र हो, ऊ मेरो साँच्चीकै अर्धाङ्गिनी हो, ऊ साँच्चीकै मेरो श्रीमती हो, जो कि मलाई यो ठाउँबाट यो ठाउँसम्म ल्याउनलाई उनको ठुलो योगदान छ।
अनि त्यति बेला आमाले त्यति हाम्रो लागि यति धेरै गरेको छ, श्रीमतीले हाम्रो लागि परिवारको लागि यति गर्नु भएको छ भनिरहँदा आफूलाई कस्तो महसुस हुन्छ त्यति बेला? त
म त सायद विश्वमै सबैभन्दा ठुलो विनर हुँ कि जस्तो लाग्छ, सगरमाथा चढे जस्तो भान हुन्छ।
रूपकजीले पैसाको व्यवस्थापनको कुरा चाहिँ कस्तो छर्लङ्गसँग भनिदिनु भयो है मधुबन, अगाडि आफूले भोगेका समस्याहरू पनि प्रष्टसँग भन्नुभयो।
पक्कै पनि उहाँले पैसाको लागि धेरै सङ्घर्ष गर्नुभएको छ, नेपालदेखि पैसाकै लागि आफूले पढाइ गर्न नसकेर पढ्न नसकेर भारतमा गएर केही पैसा कमाएर पनि पढेको कुरा गर्नुभयो। अवश्य पनि यो पैसाको महत्त्व चाहिँ अझ धेरै छ भन्ने चाहिँ उहाँको यो भनाइबाट चाहिँ प्रमाणित हुन्छ।
पैसा नहुँदा कस्ता कस्ता अप्ठ्याराहरू आउँछन् र त्यसको व्यवस्थापन गरेर बचत गर्न सकियो भने कति सहज हुन्छ भन्ने उहाँबाट पनि हामी केही सिक्न सक्छौँ होइन। अब कुरा मात्रै गरिरहनु भन्दा पनि पैसा व्यवस्थापनको पाटोमा पैसा व्यवस्थापन गर्न हामीले के कुरा विचार पुर्याउनु पर्छ भन्ने बारेमा एकजना विज्ञको कुरा पनि हामीसँग छ है।
उहाँ राजेश ग्यावालीजी हुनुहुन्छ, श्रीकृष्ण संस्कृत तथा साधारण माविमा व्यवस्थापन संकायमा पढाउनुहुन्छ।
सरको विचारमा मानव जीवनमा पैसाको महत्त्व चाहिँ के होला, के छ?
सर्वप्रथम त यो पैसा भन्नाले कुनै पनि वस्तु तथा सेवाहरूको विनिमयको माध्यम हो, जसको बिना अहिलेको यो समयमा कुनै पनि क्रियाकलापहरू सञ्चालन गर्न सकिने अवस्था छैन। यसले हरेक क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, घरायसी क्षेत्रमा, जुनसुकै क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ र यसले सम्पूर्ण क्षेत्रको आर्थिक विकासमा पनि महत्त्वपूर्ण टेवा पुर्याउने।
व्यक्तिगत जीवनमा चाहिँ पैसा कतिको अपरिहार्य चिज हो?
पहिलाको समयमा भन्नुपर्दा यसको खासै महत्त्व थिएन, जहाँ विनिमय वस्तु विनिमय प्रणाली लागू हुन्थ्यो, तर अहिले यो 21 शताब्दीमा आउँदा पैसा चाहिँ अपरिहार्य भएको छ, जसको बिना कुनै पनि क्रियाकलापहरू सञ्चालन गर्न सकिँदैन, वस्तु विनिमय प्रणाली लागू गर्न सकिँदैन, र वस्तु विनिमय प्रणालीमा पनि वस्तुको मूल्यमापन, त्यसको साटासाट गर्ने प्रक्रिया आदि कुराहरूको कठिनाइ हुने भएको हुनाले अहिले यो नगद अथवा जुन हामी तरल सम्पत्ति भनेर बुझ्छौँ त्यसको महत्त्व चाहिँ बढ्दै गएको छ सर।
मान्छेलाई कति पैसा चाहिन्छ त्यसको केही भन्न सकिन्छ?
मानवीय आवश्यकताहरू असीमित हुन्छन् भनिन्छ सर। मानिस पहिला आधारभूत आवश्यकता पुरा गर्नपट्टि लाग्छ, उसको आधारभूत आवश्यकताहरू पुरा भयो भने सुरक्षात्मक आवश्यकताको महसुस गर्छ, सुरक्षात्मक आवश्यकता पुरा भयो भने सामाजिक आवश्यकतामा लाग्छ, र सामाजिक आवश्यकता पुरा भयो भने मास्लोको सिद्धान्त अनुसार भन्दैछु सर म, अनि ऊ चाहिँ आत्मसन्तुष्टि आवश्यकता अहम आवश्यकता हुँदै हरेक आवश्यकताहरू पुरा गर्न खोज्दछ, र त्यो आवश्यकताहरू पुरा गर्नको लागि अन्ततः पैसाको नै आवश्यकता पर्ने हुने भएको हुनाले पैसाको चाहिँ महत्त्व छ सर।
यति चाहिँ पैसा भयो भने मलाई अब पुग्छ भनेर चुप लाएर बस्न सक्ने अवस्था रहँदैन उसो भए, होइन?
साह्रै अन्तिम अवस्था भयो भने त मान्छे त्यो अवस्थामा पुग्ला, तर आफ्नो विकासको लागि आफ्नो घरायसी प्रयोगको लागि जति सक्छ सम्पत्ति जोड्ने र सम्पत्ति धेरै कमाउने इच्छा भएको हुनाले त्यो गाह्रो नै हुन्छ।
त्यसो भए मान्छेका आवश्यकताहरू के पैसाद्वारा मात्रै पुरा हुन सक्छन् त, अथवा पैसाले मात्रै मान्छेका आवश्यकताहरू पुरा गर्न सक्छ?
पैसा भनेको माध्यम हो सर, माध्यम प्रयोग गर्दा पैसाको बाटो भएर अरू आवश्यकताहरू पुरा गर्नुपर्ने हुन्छ। विनिमयको माध्यम भएको हुनाले पैसालाई जस्तो रूपमा पनि प्रयोग गर्न सकिन्छ, जस्तो हाम्रो सामान्य जीवनमा पानीको प्रयोग भए जस्तै, हाम्रो शरीरमा रक्त सञ्चारको प्रयोग भए जस्तै जीवनयापन गर्नको लागि पैसाको आवश्यकता बढ्दो छ। अझ यो सहरीय जीवनमा त बिना पैसा कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नसकिने अवस्था छ।
त्यति हुँदा हुँदै पनि पैसाले मान्छेका सबै आवश्यकता सबै इच्छा चाहनाहरू पुरा हुन्छन् त उसो भए?
अब केही क्रियाकलापहरू त आत्मसन्तुष्टि जस्ता क्रियाकलापहरू पैसा बिना नै हुन्छ हुनलाई, तर दैनिक आवश्यकता घरायसी आवश्यकताका वस्तुहरू पुरा गर्नको लागि पैसा नै आवश्यक पर्छ
मान्छेले। पैसा त्यसो भए पैसा चाहिँ कसरी बचत गर्ने त?
बचत गर्ने तरिकामा दैनिक रूपमा बचत गर्न पनि सकिन्छ, आफ्नो आय आर्जनको दैनिक रूपमा आय आर्जन हुन्छ भने जस्तो व्यापारिक संस्थाहरूको दैनिक रूपमा बचत गर्न सकिन्छ, कुनै रोजगारीमा संलग्न व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले मासिक रूपमा जहिले आफ्नो आम्दानी प्राप्त हुन्छ त्यसरी बचत मासिक रूपमा बचत गर्न सकिन्छ, र अर्को कुरा फजुल खर्चहरू घटाउँदाखेरिमा पनि बचत चाहिँ बढ्न जान्छ।
हामीले केलाई चाहिँ बचत भन्छौँ त सुभाइ?
बचत भन्नाले आफ्नो आम्दानी मध्येबाट कुनै पनि रिटर्न नआउने अथवा फिर्ता नआउने कार्यमा प्रयोग गर्नु त्यसलाई हामीले वास्तवमा खर्च भन्छौँ, र त्यो हामीले भविष्यमा हामीले जोगाएर राखेको पैसालाई अर्को काममा युज गर्न सक्छौँ भनेर केही रकम छुट्याएर राख्छौँ अथवा जोगाएर बचाएर राख्छौँ भने त्यसलाई बचत भनिन्छ।
बचतको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यसका केही उपायहरू सूत्रहरू के छन् त उसो भए?
बचतलाई उपयोगी बनाउनको लागि कुन क्षेत्रमा बचत गर्ने हो पहिला त्यसको प्लानिङ गर्नु पर्यो। प्लानिङ गरिसकेपछि त्यो क्षेत्रबाट आफूलाई के रिटर्न हुन्छ त त्यसलाई महसुस गर्नु पर्यो, र उपयुक्त क्षेत्रमा लगानी गर्नु पर्यो, लगानी बढाउनु पर्यो जस बापत आफूलाई भविष्यमा अथवा त्यो आफूले लगानी गरे बापत केही रिटर्न आओस्, केही फिर्ता आओस् अथवा त्यो एक्स्ट्रा अमाउन्ट आफ्नो पासमा आओस् भन्नको लागि बचत गर्नुपर्ने हुन्छ।
हामीले हाम्रो दैनिक जीवनमा यो बचत गर्ने परिपाटी कतिको बसाइरहेका छौँ जस्तो लाग्छ तपाईँलाई?
वास्तवमा त्यति बचत गर्ने परिपाटी छैन, बचत गर्नको लागि मासिक रूपमा दैनिक रूपमा अथवा आफ्नो भएका खर्चहरू कटौती गरेर बचत गर्नुपर्छ। वास्तवमा बचत गर्ने शैली चाहिँ हामीले सिकेका छैनौँ अहिलेसम्म भन्नुपर्दा। बचत गर्नको लागि कुन क्षेत्रमा कति खर्च गर्ने भनेर पहिला बजेटिङ गर्नुपर्छ, आफ्नो आम्दानी कति हुन्छ र खर्च कति हुन्छ त्यसको बजेटिङ गरेर, अनि कुन क्षेत्रमा मैले कहाँ कति खर्च गर्नुपर्नेछ भन्ने कुराहरू आकलन गरेर बजेटद्वारा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई।
तपाईँले आफूलाई कहिले मूल्याङ्कन गर्नुभएको छ आफ्नो आम्दानी यति भयो यसरी मैले आवश्यकताका लागि खर्च गरेँ अथवा यसरी बचत गरिरहेछु भनेर कहिलेकाहीँ यसो मूल्याङ्कन गर्नुहुन्छ?
मूल्याङ्कन भन्दा त सर मैले आफ्नो मोबाइलमा एक्सलको प्रयोगद्वारा मैले कुन कुन क्षेत्रबाट कति आम्दानी गर्छु र मास दैनिक रूपमा कति कति खर्च गर्छु मैले टिपेर राख्छु र कुन कुन क्षेत्रबाट मैले कति आम्दानी भइसक्यो कति आइसक्यो अब आउन बाँकी कति छ त्यसको बारेमा डिटेल फर्मेट बनाएर राखेको छु र मैले कुन कुन ठाउँमा कति बचत गरेको छु समेत पनि त्यो एक्सेलमा तयार गरेर राखेको छु सर।
बचत गर्ने यहाँले आफूले चाहिँ बचत गर्ने परिपाटी बसाल्नु भएको छ।
हजुर मैले बसालेको छु सर।
अब एउटा आम नागरिकले जसले यसरी बचत गर्ने परिपाटी बसालिसक्नु भएको छैन उहाँहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
बचत गर्ने बानी बसाल्नुहोस्। बचत गर्नको लागि धेरै रकम दिनमा समेट्नु पर्दैन, थोरै थोरै रकम जति आफूसँग एक्स्ट्रा एमाउन्ट हुन्छ अथवा के गर्नुहोस् भने जस्तो अहिले 5 रुपियाँको खासै केही भ्यालु छैन, तपाईँको पासमा 5 रुपियाँ भयो भने त्यो 5 रुपियाँलाई एउटा खुत्रुके बनाउनुहोस्, त्यसमा राख्नुहोस् र मासिक रूपमा खोल्नुहोस् र त्यसलाई लगेर एउटा सहकारी अथवा कुनै ब्याङ्कमा खाता छ भने त्यसमा लगेर जम्मा गरिदिनुहोस्। त्यो गरेपछि दैनिक 5 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ भएर पनि मासिक 100-150 कम्तीमा हामीले बचत गर्न सक्छौँ र त्यो हामीले वित्तीय संस्थामा लगेर राख्यौँ भने त्यसबाट ब्याज पनि प्राप्त हुन्छ र त्यो आफ्नो रकम त बचि नै राख्छ र कहिलेकाहीँ समस्या पर्दाखेरिमा त्यहाँबाट झिकेर त्यसको आवश्यक ठाउँमा खर्च गर्न सकिन्छ।
अब यहाँनिर अघि फजुल खर्चको कुरा पनि उठ्यो, हामीले यो केलाई चाहिँ फजुल खर्च मान्ने, यसको मापदण्ड यसको आधार केही छ?
यसको फजुल खर्च भन्नाले कुनै खर्च नगर्दा पनि हुने, कुनै खर्च अनावश्यकै छैन अथवा कुनै विलासिताका वस्तु अनावश्यक विलासिताका वस्तुहरू प्रयोग गर्ने, त्यस्तै कुनै काम नगरे पनि हुन्छ भने त्यो काममा खर्च नगर्ने बानी चाहिँ बसाल्नुपर्ने देख्छु।
हामी कहाँ यसो हेर्दाखेरि तपाईँ आफूले चाहिँ अथवा वरपर फजुल खर्च गर्ने परिपाटी कतिको पाउनुहुन्छ हाम्रो गाउँ समाजमा?
समाजमा छ सर। त्यो कस्तो छ भने जस्तो बिहान टी टाइममा नै हामी चिया चाहिँ 1 कप खान पुग्छ, खाएर पुग्छ भने हामी साथीभाइहरूसँग बसेर 3-4 कप पनि खाइदिन्छौँ। अब त्यसबाट कम्तीमा 2 कपको चियाको पैसा बच्यो भने पनि त्यो फजुल भयो है, फजुल खर्च बच्यो। त्यस्तै दिउँसो खाजा खाँदाखेरिमा सामान्य खाजा हामीले घरमै बनाएर खान सक्छौँ भने अब अथवा सम्भव नभए पनि स्वास्थ्यलाई उचित नास्ता सस्तो रूपमा खान पाउँछौँ भने हामी बेकारमा विभिन्न होटलहरूमा गएर ठुलो खर्च गरिराखेका हुन्छौँ, त्यो पनि फजुल खर्चभित्र आउँछ। साँझ पख साथीभाइहरूको कसैको बानी हुन्छ प्रायःसो जेन्स साथीहरूको, अनावश्यक साथीहरू जमघट भएर खर्च गर्ने बानी हुन्छ, त्यो पनि घटाउन सक्छौँ। यिनी खर्चहरू घटाएर हामीले फजुल खर्च भएको त धेरै छ सर समाजमा, त्यसलाई कन्ट्रोल गर्न सकिन्छ।
भने एक दिनको एक बिहानको मात्रै कुरा गर्ने हो भने पनि अहिले बिहानमा 2 कप चिया बसाउन सकियो भने पनि 30 रुपियाँ बच्यो होइन, एक दिनको एक बिहानमा मात्रै 30 रुपियाँ बच्दाखेरि एक महिनामा 23 हिसाबले बच्दैन, हामीले यतातिर ध्यान दिन सकिरहेको छैनौँ होइन।
हजुर हजुर, यस्तै यस्तै खर्चहरूबाट कटौती गर्दै जाँदा हाम्रो त्यो बचेको रकमलाई कुनै पनि वित्तीय संस्था अथवा घरमा राखे त खर्च भइहाल्छ, वित्तीय संस्था ब्याङ्कहरूमा लगेर राख्यौँ भने सितिमिति हामी झिक्न जाँदैनौँ र केही आवश्यक जरुरी काम पर्यो भने मात्रै झिक्न सक्छौँ र त्यो बचत हुन पुग्छ सर।
हामी कहाँ अब हामीले गरेको आमदानीको त्यस अनुसार हामीले लगानी गर्न सकिरहेको छैनौँ भन्ने कुराहरू पनि बेला बेला विज्ञहरूबाट आउने गर्छ, यो कसरी लगानी गर्नुपर्छ भन्ने लाग्छ? आमदानीलाई लगानी गरेर थप आमदानी प्राप्त कसरी गर्न सकिन्छ भन्ने कुरा लाग्छ?
लगानीको वातावरण सिर्जना आफैले गर्नुपर्छ। विभिन्न कामहरू सानो कामबाट पनि हामीले रेगुलर त्यही काम गर्यौँ भने पनि त्यो लगानी हाम्रो बच्न जान्छ। जस्तो सानो उदाहरण दिएँ मैले, म काठमाडौँमा पढ्दाखेरि र त्यहाँ काम पनि गर्थेँ, त्यो अवस्थामा मैले न्यु रोडमा काम गर्थेँ, न्यु रोडमा एउटा ठुलो व्यापारी होलसेलरमा काम गर्थेँ, अर्कोपट्टि साइडमा एउटा पान पसल थियो। अब उसले त्यो पान पसलले थोरै व्यापार गरे पनि नियमित व्यापार गर्यो, उसको लगानी बच्यो। त्यस्तै अस्ति भर्खर मैले एउटा सुनेको थिएँ, यहाँ सुर्खेतमै एउटा तराईतिरको दाई हुनुहुन्थ्यो, उहाँले चाहिँ यहाँको दाई दिदीहरू हाम्रो जस्तो काम गर्नुहुन्न, बाहिर गएर बरु विदेशमा गएर दुःख गर्नुहुन्छ, हामीले चाहिँ यहीँ तपाईँहरूको ठाउँमा आएर सानोतिनो काम गर्छौँ र आम्दानी हामीले गरिराखेका छौँ। त्यसैले आफ्नै ठाउँमा बसेर कुनै एउटा नयाँ उद्यमशीलता लिएर अगाडि बढ्न सकिन्छ, थोरै लगानीबाट विभिन्न व्यावसायिक कार्यहरू गर्न सकिन्छ, जस्तो तरकारी खेती गर्न सकिन्छ, त्यस्तै पशुपालन गर्न सकिन्छ, माछा पालन गर्न सकिन्छ र फलफुल खेतीहरू गर्न सकिन्छ, धेरै लगानी चाहिँदैन। अझ त्यसमा त विभिन्न सरकारी कार्यालयहरू, कृषि सम्बन्धी छ भने कृषि कार्यालयहरू, सहकारी सँग सम्बन्धी छ भने सहकारी सम्बन्धी कार्यालयहरू, विभिन्न कार्यालयहरूले सहयोग गरिराख्नु भएको हुन्छ। अब त्यसमा सहभागी भएर सानो उद्यमशीलताबाट नै अगाडि बढ्यो भने लगानी सुरक्षित हुन्छ, आफ्नै ठाउँमा आफ्नै घरमा बसेर रोजगारी सिर्जना गर्न सकिन्छ, अरूलाई पनि रोजगारी दिन सकिन्छ, त्यसैले लगानी थोरैबाट सुरु गरेर पनि अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
बचत गर्नु पर्यो र बचत अनुसारको
सुनौ मधुबन, सामान्यतया हेर्दाखेरि हामीले कति पैसा चाहिँ फजुल खर्च गरिरहेछौँ भन्ने कुरा हामीलाई बिहान उठेर एक कप चिया भए पुग्छ, तर हामी त्यही चिया साथीभाइसँग अथवा अरूसँग बसेर त्यत्तिकै गफ कुराकानी गरिरहेको बेला पनि चिया खाउन भनेर चिया खाने बानी छ, तर त्यो पनि एक किसिमले हेर्दा फजुल खर्च हो नि है।
पक्कै पनि अब हामीले त्यही पैसालाई थोरै भए पनि बचत गऱ्यौँ भने त्यसको सही व्यवस्थापन चाहिँ हुन्छ भन्ने कुरा चाहिँ उहाँको कुराकानीबाट प्रष्ट देखियो।
ल, यही कुराकानी सँगसँगै अब चाहिँ हामीले बिदा माग्नुपर्छ है आजको कार्यक्रमबाट।
लौ न त त्यसो भए, तपाईँलाई कार्यक्रम पैसाको कुरा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाको कुरा, रेडियो भेरी एफएम 98.6 र 107.7 MHz, वीरेन्द्रनगर 7, सुर्खेत।
तपाईँ यो कार्यक्रम सुनिसकेपछि हामीलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ भने पनि हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 083-522-7445 सम्पर्क गर्न सक्नुहुन्छ। साथै तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ radiobheri@gmail.com। पैसाका विषयमा तपाईँलाई लागेका कुरा हामीलाई सरल लेखेर पठाइदिनु भयो भने हामी तपाईँको अनुभव हाम्रो कार्यक्रममा समावेश गर्छौँ।
अनि तपाईँलाई कार्यक्रम मन पर्यो भने साथीहरूलाई सुन्न पनि भन्न सक्नुहुन्छ है। भन्दै आजको कार्यक्रमबाट म मधुबन
अनि म दिपा पनि बिदा हुन्छौँ।
नमस्ते।